रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
नमस्कार कार्यक्रम हाम्रो जोडीबाट दीपा कोइरालाको यो कार्यक्रम तपाईँ हरेक हप्ताको बुधबार साँझ 5 बजेको भेरी हाइलाइट्स पछि 6 बजेसम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी एउटा जोडीलाई बोलाउँछौँ र उहाँहरूको जीवन भोगाएका क्रममा आएका उतार चढाव तीता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे भलाकुसारी गर्छौँ र दाम्पत्य जीवनलाई कसरी सुमधुर बनाउन सकिन्छ र जीवन भोगाएका क्रममा आइपर्ने समस्याहरूलाई कसरी समाधान गर्नुपर्छ भन्ने बारेमा विभिन्न जोडीका अनुभव साटासाट गर्छौँ। यस्तै आफ्ना जीवन भोगाएका अनुभव साट्नका लागि आज हामीसँग हुनुहुन्छ वीरेन्द्रनगर निवासी भीमबहादुर विसी र उहाँका धर्मपत्नी राधा विसी। स्वागत छ यहाँहरूलाई कार्यक्रममा।
ल तपाईँलाई पनि स्वागत।
यहाँहरू एकअर्काको जीवनसाथी बन्ने विवाह हुने त्यो संयोग चाहिँ कसरी जुट्यो नि? पहिला
के थियो भने हामी यसभन्दा अगाडि हामीहरूको बसाइ गुठीकाँडामा थियो र गुठीकाँडामा हुँदाखेरि दुवैजनाको घर करिब करिब 5-7 मिटरको फरकमा थियो। हामीहरूको चाहिँ देखादेख त हुन्थ्यो र चाहिँ स्कुलमा पढ्न जाने बेलामा उनको घर बाटोमा पर्थ्यो र त्यही बाटोमा जान्थेँ, आउँदा जाँदा देखा भेट हुन्थ्यो। त्यसैले गर्दाखेरि चाहिँ मलाई मन परेको थियो र त्यसैले चाहिँ त्यस यस्तै कारणबाट भएको।
माग्न जानुभयो उहाँहरू?
माग्न जानुभयो होइन, ससुरा जानु माग्न। मेरो चाहिँ माग्न जाँदाखेरि अनि चाहिँ त्यो उस बेलाको चलनमा दिने थियो, आफै जाने चलन थिएन कि, दिने चलन थियो। बुवा आमाले दिएपछि बल्ल जाने, नत्र त्यो नदिएर जाने भएपछि अलिकति हुने कि
नराम्रो
हुने त्यो थियो। त्यो हुनाले माग्न जाने, त्यहाँबाट दिएपछि त्यति पनि जानै पर्ने।
बुवा आमाले सोध्नु भएन त्यति बेला? सोध्नु भएन, बुवा
नसोध्ने चलन थियो। आफ्नो मन लाग्छ दिदिनु
दिनुभयो बुवा आमाले।
बुवा आमाले
कति वर्ष हुनुहुन्थ्यो नि त्यति बेला? हजुर
त्यस बेला म
उमेर कति थियो?
उमेर मेरो 15 वर्ष थियो।
15 वर्ष सानैमा विवाह गर्ने चलन?
15 वर्ष थियो।
स्कुल पनि जानुहुन्थ्यो?
जान्थ्यौँ। मलाई पढाउने मेरो मास्टर मदन मास्टर हुनुहुन्थ्यो।
पढेँ। घरमा कुरा गर्न जानुभयो बुवा आमा?
कुरा गर्न जानुभयो।
सुरुमा दिने नदिने त्यस्तो केही भएन?
पहिला नदिने जस्तो कुरा पनि थियो, नदिने हुँदाखेरि मनमा एक प्रकारको मलाई खिन्नता महसुस पनि भएको थियो। पछि फेरि चाहिँ अब हाम्रो चाहिँ अब अहिले मेरो जेठानीज्यू भन्नु पऱ्यो, स्वर्गीय इन्द्र बहादुर जीसीज्यूको ठुलो चाहिँ योगदान छ यसमा। उहाँले नै दिनैपर्छ, यस्तो चाहिँ राम्रो केटालाई कहाँ पाइन्छ काका, हामीहरू टाटा दिएर पनि के गर्ने, आखिर एउटालाई दिनैपर्छ भनेर उहाँले कन्भिन्स गर्नुभयो। र मैले जो मेरो जीवनसाथी छन् जीवनमा सबैले देखेको पाउन गाह्रो हुन्छ र रोजेको पाउन पनि गाह्रो हुन्छ, मैले अत्यधिक मन पराएको भन्दा त म परमात्मासँग एउटा यस्तो पनि कल्पना गर्छु कि अर्को जीवनमा पनि यिनी नै मेरो श्रीमती हुन् भनेर परमात्मासँग प्रार्थना गरिरहेको छु। मेरो त अत्यधिक मन परेको, उनी मलाई उनी मलाई उनी कतिको मनपर्थ्यो नि यो मलाई थाहा छैन, यो उनको कुरा हो।
हजुरलाई त्यति बेला म विवाह गर्न हो दिनुभयो फलानुसँग विवाह गरेर जानु पऱ्यो भन्दा पिर लाग्यो कि लागेन?
पिर लाग्छ नि त्यति बेला, हजुर छोरीलाई त पिर लागिहाल्छ नि, लाग्दैन त लाग्छ नि, खुसी हुन्न नि त होइन, लागिहाल्छ नि।
चित्त बुझाएको थियो कि थिएन नि त्यो बेला?
अब बिहा भने कस्तो होइन थाहा हुन्न नि त, अनुभव हुन्न नि, अब चाहिँ यसरी जानु पर्दो चाहिँ माइती घर भन्ने अनुभव भयो मलाई।
घर बुवा आमाले यसरी दिम बिहेमा आऊ भन्दा पिर लाग्यो फलानासँग बिहा गर्दा?
बिहा पिर लाग्यो, खुसी लागेन।
हजुरलाई त मन परेको थिएन होला केटा, चिनजानै थिएन नि,
बोलचाल नै हुन्थेन,
उहाँलाई मात्रै मन पर्यो।
हामी चाहिँ बोलचाल कहिले हुन्थेन, बोलचाल भयो त
थिएन,
थिएन, हाम्रो कहिले बोलचाल थियो।
तर एउटा कुरा के थियो भने त्यस बेलाको अनुसार जिम्मेदारी प्रस्ताव थियो र चारकुनेमा हामीले चारकुने जिम्मेदार पनि भन्थे। त्यो बेलामा म चारकुने केही काममा गइरहेका थिएँ, उनी पनि गाह्रो छिन् उनको कान्छु बुवासँग, उनको चाहिँ कान्छे उनको कान्छु बुवा पनि त्यहाँ जानुभएको छ। गएपछि हामीहरू त्यही एक अर्का जानुमा त्यो घरमा जाने बेलामा उनी आगताहरू बसिरहेको छन्, म पनि त्यहाँ ठ्याक्क पुगेँ र उहाँले के भन्नुभयो भने मेरो कान्छु ससुराले ए राम्रो बाबुले चाहिँ यसलाई बिहा गरिदिए भए त हुन्थ्यो नि भनेर चाहिँ उहाँले भन्नुभयो। त्यसको असर न उनलाई श्रीमती भन्ने श्रीमान भन्ने कुरा उनलाई पनि थाहा नभएको, श्रीमती कस्तो हुन्छ भन्ने कुरा मलाई पनि थाहा नभएको, केवल एउटा चाहिँ उहाँको भनाइ मात्रै हामीले चाहिँ सुनेको, त्यो बोलाइमा नै उहाँको चाहिँ सरस्वतीको बास भएर चाहिँ उहाँको मुखमा त्यही कारण सफल भयो जस्तो मलाई लाग्छ। त्यति बेला नै एक प्रकारको एउटा ममता उनीमाथि मेरो प्रकट भयो र उनी चाहिँ मलाई देख्यो भने एकदमै लुक्ने खोज्ने, म उनलाई देखिदेखि हेर्न खोज्ने, त्यो भए हुनाले उनी पनि पछि म टाढा गइसकेपछि झ्यालबाट यसो सरबाट हेरे जस्तो मलाई लाग्थ्यो, तर चाहिँ अक्सर मलाई देखेँ भने उनी चाहिँ लुक्ने उनको चाहिँ कोसिस थियो, मैले चाहिँ हेर्ने कोसिस थियो। तर परमात्माको अब तिलकुच खाएको हुँदो रहेछ क्या अरे, अब त्यो उनले मन परे पनि नपरे पनि आखिर हाम्रो चाहिँ जीवन अत्यन्त सफल भयो। अहिले अहिले हामीहरूको चाहिँ जीवन धेरै राम्रो छ, सफल छ, दुई छोरा छन्, दुई छोरी छन्, एक छोरा विदेश छ, त्यसले पनि उतै बिहा गरेर बसिरहेछ, उसको पनि हामीलाई सन्तोष आइरहेको छ, यहाँ भएका छोरा बुहारीले पनि हामीलाई एकदमै सन्तोष दिएका छन् र हाम्रो इष्टमित्रहरू जीसी परिवारसँग हाम्रो अत्यन्त राम्रो सम्बन्ध सम्बन्ध पहिला पनि थियो अहिले पनि छ।
विवाह गरेर घर आएपछि सानो उमेरको केटाकेटी मान्छे कतिको अप्ठ्यारो हुन्थ्यो नि त्यति बेला,
अप्ठ्यारो हुन्थ्यो,
घरमा के गर्नु पर्थ्यो त्यो बेला,
काम पर्नु पर्थ्यो, कसैले आगो बाल्नु पर्यो, कसैले लानु पर्यो, दैलो पोत्नु पर्यो, होइन लोटाङ्खा मान्नु पर्यो, पानी लिनु मेल पानी जान्थ्यौँ, अनि खुट्टा जुत्ता लाउँदा चिप्लिन्थ्यो, ओह्रालो थियो, त्यो मेल पानीको थियो। पहिलाको जमानामा मान्छे कति लाटा कोदालो लगाएर खन्दिया भए पनि त कति राम्रो हुन्छ नि
बाटो
बाटो, अहिले त्यही सम्झु म दुई चारजना मान्छे गएर त्यो कोदालो खन्न पाए त हामी राम्रो नि त, हातमा मैले जुत्ता सुहाउँथ्यो लड्केर, अनि बरियाल त्यो डोगो बोक्नु पर्थ्यो त्यस बेला, अनि पर गएर मेल पानीबाट पानी लिएर आउनु पर्थ्यो।
त्यो उमेरमा बुहारी भएर घर खानु पर्थ्यो है,
त्यस बेला उमेरमा बुहारी भएर घर खाएर पुरा दैलो पोतेर खाना बनाएर खुवाएर जे भन्यो उही मान्ने, हामी सास ससुरा मान मर्यादा राखिदिने भनेको मान्ने, डराउँथ्यौँ ससुरा बोले डराउँथ्यौँ, सासू बोले डराउँथ्यौँ, हामी डराउँथ्यौँ त्यस बेला जमाना, हामी कायल हुन्थ्यौँ,
अनुशासन थियो,
अनुशासन धेरै थियो त्यस बेला।
माइत जान पाइन्थ्यो,
पाइन्थ्यो,
छुट्टी मिलाउनु
पाइन्थ्यो, अनि म माइत जान पाइन्थ्यो, माइत जानु बस्थ्यौँ, फेरि घर आउँथ्यौँ, माइत जान आउनु जानु पाइन्थ्यो।
सानै उमेरमा बिहा गरिदिने चलन थियो
त्यस बेलामा, सानै उमेरमै बिहा चलन थियो, चलन थियो, उस बेला शासन थियो, बुवा आमाको शासन जाने बस्यौँ, दाजुहरूको शासनमा जाने बस्यौँ, केही भनेनौँ, अनि बुवा आमाको दाजु भाउजू सबैको हामी शासनमा बस्यौँ, अनि घरमा बिहा गरेर पनि मेरो बुढी सासु 100 वर्ष बाँच्नु भयो, उहाँले जे भने बाँच्नु भन्ने, अनि बुढी सासुको बिहा बेलुका भयो भने खुट्टा मित्न पर्ने सधैँ नियमले, हप्ता हप्ता तेल तेल त सधैँ घस्नुपर्ने, खुट्टा मित्नै पर्ने, तेल घस्नुपर्ने भनेको मान्नुपर्ने, अनि खाना बनाए खुवाए, अनि सा बुढी सासुले आशीर्वाद दिनुहुन्थ्यो मलाई, नातिनी भएर हैँसिदी छ, कहिल्यै पनि रिसाएर खाना पकाइन, कहिले पनि हाँसेर बनाई, यो धेरै चाहिँ मेरो नातिभन्दा पनि अहिले गरी खाने छ
भन्नुहुन्थ्यो,
भन्नुहुन्थ्यो मलाई, के भन्नुहुन्थ्यो भने यो कृष्णगञ्ज हो तल, होइन कृष्णगञ्जको चाहिँ आमा छोराले मेरो पनि मेरो
व्यवहार
श्रीमान 30 वर्षको म बितेको बुढो ससुरा, तर आमा छोराले हामीले व्यवहार गऱ्यौँ, यो बिर्ग यो कृष्णगञ्ज चलायौँ खोलिगाउँ, होइन तर तेरो पनि पछि तेरो आमा छोराले चलाउनु चाहिँ मेरो बाबु त अब मातेर खायो, होइन त्यसले गर्न केही पनि सक्थेन भनेर बुढी सासूले भन्नुहुन्थ्यो मलाई,
त्यस्तै भयो त पछि
त्यस्तै भयो, म जागिरमा बाहिर बाहिर हिँडेँ के अरे, अब घर बिहार त उनी आमा छोराले नै धाने, अहिले पनि धाने
आमा छोरा, अहिलेसम्म अब मेरो चाहिँ दुई छोरा दुई छोरी हुन् के अरे, अब एउटी छोरीको काठमाडौँ छ घर, अनि एउटा यसको त्यसका दुईवटा छोरै छोरा छन्, अब दुर्गा छोरीको महेन्द्रनगर छ घर, महेन्द्रनगर छ, उसको पनि बाबु जन्मेको छ, होइन उसलाई पनि राम्रो छ, सानोलाई राम्रो छ, कान्छो छोराका, अनि एकै दिन जुम्लिया जन्मे, अनि मेरो ससुराको जुम्लिया चन्द्र बाबु मुनि मेरो देवहरू मुनि दुईवटा जुम्लिया छोरा जन्मिया थिए, देवहरू मेरा
त्यो भएपछि छोरामा पनि अहिले त्यही
आयो छोरामा पनि सर्यो, अनि मैले भने कि परलालले भने कि उहाँ मम्मी नेथेलीको पनि जन्मिया छ, अनि चाहिँ जुम ल्याएर चाहिँ भने त्यो नभन्न तेरै आफ्नो हजुरबाको तेरो अङ्कल मुनि दुईवटा छोरा भा अङ्कलहरू जन्मिनु भएको थियो त उतैको सरेको भन्दाखेरि दुईवटा जुम ल्याए एक दिन जन्मे तिनवटा नातिमा छन् एउटा बुहारी छोरा पाँचजना जान साउथ अफ्रिकामा छन्।
कति वर्षको उमेरमा बच्चा भयो नि हजुरको? हजुर कति वर्ष हुँदाखेरि विवाह भएको?
मेरो अठार उन्नाइसमै जन्माएँ।
कस्तो हुँदो रहेछ नि छोराछोरी जन्मिँदाखेरि?
उस बेलामा प्लेन थिएन, डाक्टर थिएनन्, होइन हस्टेल थिएन। अनि जन्मिँदै भात खुवाई गरेर छोरी चाहिँ घरमै जन्मायौँ, होइन? जन्मेमै त्यो छोरी भात खुवाई गरेर बिति, त्यो छोरी बिति
पहिला हजुर
पहिलाको। त्यहाँबाट फेरि मेरो चाहिँ अर्को छोरो पनि पेटमै बित्यो। त्यो हुँदाखेरि मेरो माइतीहरू गएर पेटबाट हात चुटालेर त्यसरी बच्चा जन्माएर म बाँचेको मान्छे
दुःखको
थियो जिन्दगी। डाक्टर पनि थिएन, डाक्टर भने शङ्कर डाक्टर थिए डाक्टरमा
उनी
त्यस्तो डा जानेको नै टेबलेट हो काँड हो नि। पछि लास्टमा त्यो बच्चालाई त्यो सुनिलाई निकालेर अनि बाँचेर त्यहाँ मुनि अहिले पुरुषोत्तम एक छोरा, दुर्गा एक छोरी, परिमिला छोरी, पर्ला छ चारजना, दुई छोरा दुई छोरी छन्।
पछि चाहिँ राम्रो भयो,
पछि राम्रो अगाडिको दुईवटा पिते। त्यहाँबाट अहिले चाहिँ मेरा तिनवटा नाति कान्छो छोराका, दुईवटा कान्छी छोरीको नाति पाँच भयो, दुर्गाको छवटा नाति छन्, अनि जेठो छोराको त्यसले हामीलाई राम्रोसित पालेको छ।
हजुर
त्यसले भन्छ कि मैले भगवान् कहीँ पनि खोज्न जानु पर्दैन, मेरो बुवा आमा भगवान् हुनुहुन्छ, भगवान् उनको बुवा आमा हो, होइन? अनि चाहिँ उहाँलाई चाहिँ मैले पालेको छु, भगवान् मेरो चाहिँ हुनुहुन्छ, उहाँलाई चाहिँ उनले छोरा बुहारी खुब राम्रोसित हामीले पालेका छन्। बुहारीले छोराले छोरी पनि एकदम के पानी खानु मुलोको, छोरी ल्याउनु कुलोको।
बुहारी
छोरी रहेछन् दुलै, होइन? गीता बिसी पुरुषोत्तम छोरो भनेपछि उनले पनि हामीलाई अगतौन भने जे भने उही आमा बुवालाई जस बेला जे भने पनि मान्छ छोराले। मेरो दुलै पनि त्यस्तै किसिम छन्। अनि एउटा नातिनी छन् सिमरान भन्ने, बाछी टाँटी पनि छिन्, अहिले उनी अस्ट्रेलियामा गएको एक वर्ष भयो, बाह्र पढेर गइन्। तिनको चाहिँ एक्लै पठाउनु मलाई गाह्रो लाग्यो, होइन? अस्ट्रेलियामा दुःख हुन्छ भने सुने। त्यहाँबाट एउटा मैले उनको सानो बिहा गराएर चाहिँ जोडी बनाएर मैले अस्ट्रेलिया पठाइदिएँ। अहिले उनले अस्ट्रेलियाबाट अनि बिएससी नर्सिङ गर्दैछिन्, ज्वाइँले चाहिँ काम गर्नुहुन्छ अहिले, होइन?
सबै राम्रो छ भन्नु,
सबै राम्रो छ।
अब विवाह गरेपछि त्यो समयमा होइन, अब व्यवहारिक हेर्दाखेरि घरमा सबै कुरा यहाँले कतिको समय दिन पाउनुहुन्थ्यो त्यति बेला आफूले मन परेर ल्याएको श्रीमती?
मन परेर ल्याएर श्रीमतीलाई समय दिन नपाए पनि मन चाहिँ दिइन्थ्यो।
तर
कर्मचारी भए हुनाले अब कर्मचारी आफ्नो चाहिँ सरकारको निमेक पनि सोझो गर्नुपर्ने भए हुनाले म बिहान 9:30 अफिस जान्थेँ अनि चाहिँ 4-5 बजीतिर फर्किनु पर्थ्यो अनि बाँकी समय त म दिन्थेँ उनलाई।
टाढा जानुपर्ने
म गएँ, म चाहिँ दाङमा बसेँ, म चाहिँ सल्यान बसेँ अनि काठमाडौँ बसेँ, त्यसपछि गएर एक हप्ता दैलेख पनि बसेँ, त्यसपछि त्यति मात्र अन्त्य म सुर्खेतमै क्षेत्रीय हस्पिटलबाट म चाहिँ ल्याबमा चाहिँ पेन्सनमा निस्केँ। अहिले हाम्रो जीवन दाममा त्यो जीवन असाध्य राम्रो छ।
हजुर त्यो बेलामा कहिलेकाहीँ घरमा अब समय दिन बाहिर भएको बेलामा होइन, अब बच्चाहरू जन्मिने बेलामा सँगै हुने नपाइने अरू बेलामा त्यस्तो कहिलेकाहीँ हुन्थ्यो?
त्यस्तो धेरै जस्तो भइसक्यो। किन भन्दा अब उनीहरू चाहिँ त्यस्तो बच्चा हुने अवस्थामा आफू चाहिँ बाहिर भइन्थ्यो, अब बाहिर हुँदाखेरि अब आउनु पाइँदैन थियो, नआए तापनि किनभने अब सरकारी जागिर त्यति फेरि ल्याब जस्तो सम्बन्धित उसमा छोड्न नमिल्ने र भनेको बेलामा आउनु पनि नपाइने र आएर फेरि उत्तिखेरि फर्किनु पनि नपाइने। त्यसले गर्दाखेरि अब प्रत्येक दिन डक्टरसँग रहन जानु पर्थ्यो अनि बिरामीहरूको रगतहरू के छ सब चेक गर्नु पर्थ्यो। त्यसले गर्दा मैले चाहिँ आफ्नो चाहिँ कार्यकालमा उनको चाहिँ गर्भावस्थामा पनि त्यो टाइम दिन सकिनँ। त्यो मेरो चाहिँ ऊ होइन कि अब
समय
परिस्थिति त्यस्तै पाऱ्यो, तर जति म जहाँ भए तापनि मेरो मन उनीसँग नै रहन्थ्यो।
अब त्यति बेलामा परिवारमा सबैजना हुने भए भएर त्यति धेरै न्यास्रो पनि हुन्थेन होला, परिवारको जिम्मेवारी बढी,
बुढी सासु हुनुहुन्थ्यो, सासू हुनुहुन्थ्यो,
माइती पनि नजिकै, फेरि
माइती एकदम नजिक, दिदीहरू नजिकै,
सबै हुँदाखेरि मलाई केही पनि भएन,
सबै जिम्मेवारी। अब अहिले जस्तो फोन सुविधा त्यस्तो त्यति बेला थिएन, होइन?
फोन थिएन, प्लेनमा हप्ता एकचोटि पर्ने, होइन? डाक्टर नपाइन् त्यस्तोमा नि बाँचे भगवान्को कृपा हो, परमात्माको कृपा नभए त भएन। आफ्नो भनौँ पहिला जन्मको तपस्याले हो कि अहिले पनि आज यस्तो सूर्यत भइसक्यो, होइन?
हेर्न पाइयो, देखिएकै
छ, अझ रमाइलो पर्दैछ, राजधानी भयो, होइन? राजधानी भइसक्यो, अब यस्तो साउन भयो, पहिला यो यस्तो थियो, अब पहिला गोठखाडा बस्थ्यौँ हामी, हो कि नै? टाढाको पानी बोक्यौँ, दाउरा बोक्यौँ, सबै काम गऱ्यौँ। उस बेला एउटा ऊ थियो, माल थियो, अदालत थियो, थाना थियो, टुनिखेलमा पढाउँथे होइन अनि त्यहाँबाट चाहिँ ऊ पर हाई स्कुल थियो त्यो हाई स्कुल यहाँ सरिन अहिले होइन
जनवायु
यहाँ सुर्खेतमा थियो अनि आवा थियो एउटा कविराजको औषधि पुग्ने थियो त्यति नै थियो हामी पनि पहिला उहाँ गोठखाना सदरमा काममा बसेका हामी अट्दै हो उस बेलाको
यहाँ अब पहिला बसाई बस्ती नै थिएन
चौर थियो मलाई सबै थाहा छ कि सुर्खेतमा सबै टन्न केही पनि थिएन एउटा काँक्रीबारको डाँडो छ रुखबिरी चाहिँ थिएन त्यहाँ केही थिएन यहाँ
त्यस्तो सुर्खेत अहिले यस्तो भयो
अहिले यस्तो भयो देखेर सबै अहिले त सबै यो हरियो शीतल पनि छ बुटाबुटी रोपियो यस्ता घरहरू पनि अब राजधानी नै पर्ने अघि धेरै रमाइलो भयो अब अझै बाँतमा लगाइरहनु रहेछ धेरै अहिले अब राम्रै छ अब तिनै नातिनी गइन है अस्ट्रेलिया गइसकिन है अब अझै बाँतमा लगाइ लगाएर
सबै हेर्नु पर्ने
अब पाँचवटा छवटा नाति भयो कि
छवटा
नाति एउटा नातिनी छन् छोराको
त्यति बेलामा अलिकति छोरा छोरा छोरी जन्मिँदाखेरि अलिक परिवारमा समाजमा जिम्मेवारी पनि पुरुषलाई दिने चलन थियो
थियो
अहिलेभन्दा
पहिला चाहिँ दिने जिम्मेवारी दिने चलन पनि थियो र त्यस्तै खालको परिवार थियो अब नेपाल अधिराज्यमै थियो भनौँ न नेपालमै त्यो थियो अब अहिले आएर समान भइरहेको छ
बच्चा हुँदाखेरि अलिक खुसी कस्तो लाग्छ
अत्यन्त खुसी लाग्दो रहेछ किनभने पहिला आफू बाबु हुनुपर्ने पाएकोमा धेरै खुसी लाग्दो रहेछ अब मलाई त्यस्तो भए अरू कस्तो मलाई थाहा छैन तर सबैलाई सायद त्यस्तै भयो होला अब चाहिँ किन भन्दा नि आफूलाई पनि एउटा जिम्मेवारी थपे जस्तो हुँदो रहेछ ए म त बाबुको चाहिँ छोराको बाबु भएँ अब मैले केही काम गर्नुपर्छ भन्ने खालको एउटा चाहिँ कर्तव्यबोध पनि हुँदो रहेछ
अब पहिल्यैदेखि जागिर खानुभएको अब एउटा पारिवारिक रूपमा पनि अब सम्पन्न परिवार भएको र आर्थिक सङ्कट चाहिँ त्यति साह्रो
मलाई कहिले पनि भएन एउटा परमात्माको कृपाले अरूलाई पनि नहोस् आर्थिक सङ्कट बहुत गाह्रो हुँदो रहेछ कहिले अरू अरू कसैको परिवार देखाएँ मैले र मलाई आर्थिक सङ्कट पनि कहिले पनि भएन र चाहिँ ससुराले पनि सम्पन्न परिवारको
आफ्नो
जागिर पनि हो त्यो बेलामा मैले सुरु तलब मेरो 225 रुपियाँ थियो 225 रुपियाँ पनि त्यो बेला धेरै नै हुन्थ्यो अब अहिले हुन त मैले अब पेन्सन लगभग 20,000 रुपियाँ लगभग मैले बुझ्छु पेन्सन महिनाको तर त्यो पनि त्यो 225 नै ठुलो थियो त्यति बेलाको त्यो 225 धेरै चिज आउँथ्यो अहिले 20,000 कमै आउँछ त्यसको अनुपातमा
जे होस् मलाई कति वर्ष हो नि यहाँको विवाह
2024 सालमा भएको अहिले 51 वर्षमा लाग्यो हामीले गोल्डन जुब्ली पनि मनाएको भने
50 वर्ष पनि
मनाइसक्यो
कस्तो लाग्छ नि 51 वर्षलाई पछाडि फर्केर हेर्दाखेरि कति कुरामा फरक आयो
धेरै कुराको फरक अन्तर आउँछ धेरै फरकहरू आउँछ किन भन्दा नि त्यो बेलाको चाहिँ एक प्रकारको हामीहरूको जीवन जङ्गली अवस्थाकै थियो भनौँ न अब अहिले एकदमै मोडलाइज भइसक्यो हात हातमा फोनहरू भइसक्यो हरेक चिज भिडियो टेलि अनेक चाहिँ साधनहरू भयो त्यो बेलामा त केही पनि थिएन त्यो हेर्दा त एउटा एक प्रकारको चाहिँ नयाँ जीवन जस्तै अनुभव हुन्छ
यहाँले कस्तो कस्तो मान्नुहुन्छ अहिले यति 51 वर्ष दुईजनाले सँगै बिताइसक्नु भयो होइन
कस्तो लाग्छ यस्तो गोठ्याना बसियो त्यो अनुभव छ होइन त्यहाँ फेरि खोली गाउँ गोठ्याना बसी फेरि नयाँ गाउँ बसी माइत त्यहाँ फेरि उहाँ झरियो नि त अरू लाग्थ्यो नि त्यहाँ बस्यो अचम्मै लाग्छ फेरि खोली गाउँ बिहा गरेर उहाँ फेरि अब बस्ती बस्नु चलन थियो त्यसलाई त उहाँ पनि नजिक थियो त्यहाँ खोली गाउँ गयो त्यो अनुभव त्यो अर्कै रमाइलो थियो त्यहाँ पनि रमाइलो लाग्थ्यो मलाई त वनको नजिक कुवा हरियो पात जङ्गलहरू भएको सासु ससुरा भएको ठाउँ बुढी सासु भएको राम्रा राम्रा कुराहरू सुनाउनुहुन्छ
छुट्टै रमाइलो थियो
छुट्टै रमाइलो सधैँभरि बिहान बेलुका पाठ हुन्थ्यो भागवत पाठ गीता पाठ शुभ सागर पाठ सधैँ पाठ गरेर खाने कुखुरा नखाने रक्सी नखाने मेरो ससुर त्यस्तो नियममा हुनुहुन्थ्यो म माइत आएँ भने नि मैले आफ्नो नियममा बस्थेँ कुखुरा नखाने खसीको मासु खाने अब अहिले त हामी जिन्दगीमा त्यस्तो रमाइलो थियो अब त्यही रमाइलो लाग्छ अझ बजारमा बसे पनि मलाई त कस्तो त्यो गोठ्याणाको त्यस्तै माया लाग्छ खोली गाउँको त्यस्तै माया लाग्छ नयाँ गाउँको त्यस्तै माया लाग्छ सेनाको के माया बढी
आफूले जहाँ बढी बिताइयो त्यही ठाउँ
राम्रो लाग्छ त्यहाँ अहिले बजारमा आएपछि पनि पहिला पहिला कुरा सुन्दा उतै रमाइलो लाग्छ त्यहाँ गएर जाने नि अब हुनुहुन्न हाम्रो सास ससुरा कस्तो लाग्छ भने कहाँ जानुभयो होला यत्रो घर थियो पत्थरिया यति हुन्थ्यो होइन उस बेलामा 10,000 मुरी धानै हुने 100 मुरी चाहिँ तोरी हुने 50 मुरी 100 मुरी आलु हुने 30 मुरी त लोकल चाहिँ ऊ हुन्थ्यो आलु मास हुने लोकल मास अहिले पर्ने मास हुन्थ्यो नि त्यस्तो रमाइलो सब आउने जाने जेठी बुहारी म अरू उस बेला कोही पनि थिएन नि त बुहारी त मै थिएँ त्यस्तो रमाइलो लाग्थ्यो त्यही
रमाइलो
नातिनी बुहारीमा त्यही रमाइलो लाग्छ मलाई अझै पनि त्यही हुँ सम्झिन्छु
अब त्यति बेला पनि त्यही चिज हो त्यस्तो कति दुःख थियो अब अहिले त्यही चिजले कति सुख छ समयको फरक
यति छ अनि त्यस्तो रमाइलोमा बसेँ म घरमा रमाइलो बसेँ माइतान रमाइलो बसेँ सबै राम्रै माइतान राम्रै भयो बुवा आमा दाजु भाउजू दाइहरू सस्तै
हजुर
रमाइलो भयो अनि चाहिँ घरमा पनि रमाइलो भयो, असाध्यै रमाइलो भयो। अलिकति दुखी के भयो त, एक फेर छोरो छोरी पहिलाको मरी भात खुवाइ गरेर चाहिँ छोरो पेटमा बित्दाखेरि त्यस बेला अलिकति मेरो मन उभो
दुखी भयो,
दुखी भयो एक
फेर।
अब त्यस्तो भयो, परमात्माले दिएपछि दुई छोरा दुई छोरी दिनु दिनुभयो परमात्माले,
त्यो बहिनी राम्रै भयो पछि
पछि राम्रो।
हजुर, यहाँले कहिले काहीँ गीतहरू सुन्नुहुन्छ?
गीत त धेरै जस्तो म सुन्छु।
कस्तो गीतहरू राम्रो लाग्छ? हामी कार्यक्रममा गीत सुन्छौँ,
कार्यक्रममा गीत त अब धेरै जस्तो अब त्यही नारायण गोपालको लाग्छ।
नारायण गोपालको पनि यो गीत भन्ने छ सम्झ,
नारायण गोपालको चाहिँ राम्रो लाग्छ।
हस्, हामी कार्यक्रममा यहाँको रोजाइमा गीत सुन्छौँ।
ल हुन्छ।
कार्यक्रममा अब हामी आजका हाम्रा अतिथिको रोजाइमा रहेको यो गीत सुन्छौँ। साथमा हामी छोटो विश्राम पनि लिनेछौँ। विश्रामपछि आजका हाम्रा अतिथि भीमबहादुर बिसी र उहाँका धर्मपत्नी राधा बिसीसँगको भलाको सारिता छँदैछ। कार्यक्रमको साथमै रहनुहोला।
प्रेम का कथा यति चखो यति मिठो दिउँला तिमलाई माया बिर्सने छन् सारले पुराना प्रेम का कथा मिला मेरो सारा जीवन सबै तिमीलाई मीठा मीठा क्षणहरू सबै तिमीलाई मेरो खुशी मेरो सुख सबै सबै तिमीलाई यति चोखो पनि मलाई सुस्तरी चिहाउनु सधैँ सधैँ तिमी मेरी माया बनी आउनु आउनु यति चखो यति मिठो दिउँला तिमलाई माया बिर्सने छन् सारले पुराना प्रेमका कथा
रेडियो भेरी एफएम।
विश्रामपछि स्वागत छ कार्यक्रम हाम्रो जोडीमा प्राविधिक साथीहरूसँगै म दिपाको तर्फबाट। कार्यक्रम हाम्रो जोडी आउने गर्छ हरेक हप्ताको बुधबार साँझ 5 बजेको भेरी हाइलाइट्स पछि 6 बजेसम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्जमा। यो कार्यक्रममा हामी एउटा जोडीलाई बोलाउँछौँ र उहाँहरूको जीवन भोगाएका क्रममा आइपरेका उतार चढाव तिता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे भलाको सारी गर्छौँ र साथमा रमाइला गीत सङ्गीत पनि सुनाउँछौँ। अब फेरि लागौँ आजका हाम्रा अतिथि वीरेन्द्रनगर निवासी भीमबहादुर बिसी र उहाँका धर्मपत्नी राधा बिसीको राधा बिसीसँगको भलाको सारी सुन्न। यहाँलाई फेरि पनि स्वागत छ। बुढाबुढीमा ढाक्क ठुक्क पर्छ भन्छ नि, हुन त यहाँले 51 वर्ष बिताइसक्नु भएको छ होइन। अब केटाकेटीको पनि साथी जस्तै, विवाह गरेपछि साथी जस्तो हुनुभयो होला, त्यस्तो हुन्छ कहिले
काहीँ? भएन, कहिले काहीँ भएन, बिल्कुलै भएन। मेरो तर्फबाट त हुँदै भएन, किन भन्दा नि मैले आफ्नो मन परेको चिजलाई कसैले पनि एउटा भन्ने चलन छ नि, मन परेको मान्छेले जे गर्दा पनि हुन्छ, त्यसले उसले जे भन्दा नि म सहेर नै बसेँ, किन भन्दा नि ज्यादा मन परेकोलाई त सहनु पर्छ, त्यसले गर्दा
मैले
माया धेरै गएपछि मैले अहिले पनि मैले भनिरहेको छु यो संसारबाट जानु पर्दाखेरि पनि पहिला मनै जान जानु पाऊँ, किन भन्दा न त बिहेको त बहुत गाह्रो हुन्छ, परमात्माको त्यो त को जानु थाहा छैन, तर पनि किनभने त्यतिसम्म उनले मलाई आकर्षित गरेका छन् कि, त्यो एउटा उनमा भएको एउटा गुण हो, त्यो एउटा उनीमा भएको एउटा गुण एउटा छ, किनभने आफ्नो गुणहरूलाई त्यसो गर्नु चाहिँ ऊ मिल्दैन, त्यसले गर्दाखेरि उनको उनीबाट म यति सन्तुष्ट छु, त्यसले गर्दाखेरि जो शब्दमा चाहिँ व्याख्या गर्न गाह्रै पर्छ, किनभने सबै कुराहरू चाहिँ जति चाहिँ आफ्नो चाहिँ भावनामा आउँछ त्यति स्पष्ट गर्ने गाह्रो पर्छ, त्यसैले गर्दा म उनीबाट अत्यन्त प्रभावित छु, त्योभन्दा बढी म के भन्छु
सबै कुरा व्यवहार
हरेक कुरा व्यवहार उनीको रूप रङ सिप ढङ्ग हरेक कुरामा उनलाई खोट लाउने कुनै पनि अवस्था आएन, त्यसले गर्दाखेरि हाम्रो जीवनमा ठाकुरको पर्दै परेन,
जसलाई ल्याएपछि आफ्नो घरको
फेरि मैले यो पनि स्पष्ट भन्न चाहन्छु भने मैले अरू कसैको दिदी बहिनीहरूको मुखमा पनि नदृष्टि हेर्दा पनि हेरेन, उनी मेरो जीवनमा आइसकेपछि र मैले पहिला पनि त्यस्तो केही भएन, त्यसले गर्दा म अत्यन्त उनीहरू प्रभावित छु र अरूको दाम्पत्य जीवन पनि कि त नहोस् भएपछि सधैँ यस्तै होस् भन्ने म कामना पनि गर्न चाहन्छु।
कहिले काहीँ रिस उठ्थ्यो कहिले काहीँ?
नै कहिले रिस उठेन। अनि उहाँ पहिला मेरो बिहा गर्नेमा नौमा पढ्नुहुन्थ्यो होइन, गोठीखाना आउनुहुन्थ्यो,
हजुर
गोठीखाना भने यहाँ आउनुहुन्थ्यो, तल आएर पढेर जानुपर्ने, उहाँ गोठीखानामा फेरि जानुपर्ने, त्यहाँ नौमा पढ्दा पढ्दै एसएलसी पास गर्नुभयो, एसएलसी पास गरेपछि अनि क्याम्पस पढ्नुभयो, क्याम्पस पढ्नुभयो, क्याम्पस पढेपछि फेरि जाहिर खानुभयो, जाहिर खाँदा खाँदै अनि कहिले घरेलीमा खानुभयो होइन,
होइन
उहाँ चाहिँ के अरे
नगरेजना
खानुभयो, घरेलीमा खानुभयो अनि हस्टेलमा खाएर प्रयोगशालामा काम गर्नुभयो, पर्यो भने नौमा पढ्दा पढ्दै अहिले अधिकृतमा रिटायर भएर अनि यहाँ बिहा गरेपछि नौमा पढ्ने मान्छे अधिकृतसम्म रिटायर गरेर यहाँसम्म आउनु, दम्पति जीवन एकदम राम्रो भयो, हाम्रो नराम्रो पनि भएन है,
अरूको दम्पति जीवन यस्तै होस् भन्ने हामी चाहन्छौँ।
अहिले फेरि हामी अहिले के भयौँ भने हामी एउटा धर्म दिन कृष्ण पढामी होइन, अनि अहिले लसुन प्याज माछा मासु हामी केही पनि खान्नौँ,
शुद्ध भएपछि शान्त सबै कुरा,
अहिले के भयौँ त अनि हामी दुईजना हामी कृष्ण पढायौँ भयौँ, फेरि मेरो छोरो पुरुषोत्तम र गीता दुलैले तिनीहरू पनि भन्या मान्थे, तिमी पनि हौ न त यो संसारमा के रहेछ त साकार त हो भन्दाखेरि ती छोराबारीले माने,
त्यति भएपछि झन्
पुग्यो पुग्यो, अनि छोराबारीले पनि कृष्ण पढायौँ भयो हाम्रो वचन माने, अनि श्रीमानले पनि मानिदिनु भयो भनौँ, हामी एकै दिन भयौँ कृष्ण पढायौँ भयौँ र अहिले हामी शुद्ध सहकारी भएर अहिले चाहिँ होइन अब घरमा सब अब भन्ने राजधानी भइसक्यो सबै कुरा सुविधा, अनि हामी शुद्ध सहकारी एउटा धर्ममा गयौँ, भगवान् कृष्णको नाम अनि राधा कृष्णमा हामी
समर्पित
समर्पण भयौँ।
पहिला पहिला त घुम्ने चलन थिएन, अहिले त बिहा गर्ने बित्तिकै बुढाबुढी घुम्न जाने चलन छ, अब पछिल्लो समय त यहाँ फुर्सद दिलो भएपछि त घुम्न हिँड्नु भयो होला,
के गर्छन् भने अर्को कुरा मलाई आयो फेरि
हजुर हजुर
तपाईँले नभन्दै मलाई आयो, कसरी आयो भने अहिले छोरा इन्जिनियर भए पनि डाक्टर भए पनि एउटा मलाई चित्त के बुझेन भने छोराछोरीले बुवा आमालाई लगेर वृद्ध आमासँग राख्न लगाए, मलाई यता यो चित्त बुझेन, यो एफएम सुन्ने मान्छेले पनि आफ्ना माता पिता भनेको भगवान हो, कुनैले पनि वृद्ध आशामा नराखौँ,
मान मर्यादा
गरेर घरमै राखौँ, अहिले त के सुन्छु भने मैले देखेको पनि छु, म ठाउँ ठाउँमा धेरै घुम्छु
होइन,
म दैलेख जान्छु, दाङ गएँ, काठमाडौँ गएँ, हरिद्वारतिर गएँ, कुम्भकामा धेरै घुम्छु,
बुढाबुढी नै घुम्नुभयो,
बुढाबुढी नै अहिलेसम्म हामी घुमिरहन्छ
हजुर,
धेरै अझै पनि घरमा मलाई के भन्छ तपाईँ कति भागी बानी हो हिँडेको हिँडै गर्नुहुन्छ भन्छ, कहिले मन्दिर जान्छु कहिले कहीँ जान्छु होइन, धेरै जति मैले हामी हिँड्ने नै लिएर आएको छौँ हामीले भाग्यमा
राम्रो,
अहिले मलाई एउटा चित्त के बुझेन भने जति भए पनि भगवान् खोज्दै जान्छन् छोराछोरीले, तर भगवान् बुवा आमा त घरमै हुनुहुन्छ नि, माता पिता र मानिस केही पनि तीर्थ गर्न पर्दैन, तर मैले अब कान्छु छोर त गयो विदेश बिहार गयो त्यसलाई दोष छैन, तर मेरो एउटा भगवानै जस्तो
छोरा
दुलै छिन् तिनलाई पनि अब तिनका छोरी छन् एउटी तिनले ज्वाइँले राम्रो गरून् होइन, तर यस्तरी वृद्ध आश्रममा कहिले पनि नराखौँ बुवा आमालाई,
सबैको लागि
सबैको लागि म यति भन्छु म यति भन्छु, छोरा चाहे गरिब हुन् चाहे इन्जिनियर हुन् चाहे डाक्टर हुन् जो हुन् त पनि बुवा आमालाई घरमै पाल कति दिन बाँच्छन् कति दिन बुवा आमा त कहाँ पाइन्छ, आमा पनि एक त पहिला कुरा आमाले भनेको मान्ने अरे होइन सबभन्दा पहिला, त्यहाँबाट बुवाले भनेको मान्ने दोस्रोमा बुवा आमा माताले पिताले भनेको मान्ने, त्यति माता जस्तो पृथ्वीमा निकाले जन्म आएन पृथ्वी देखाए हातमा चाहिँ औँला हालेर हिँड्न सिकाए खान सिकाए दस दारा दुध खुवाए त्यस्तो गरेर आज इन्जिनियर डाक्टर बनाएर पनि आज छोराले लगेर आफ्नो माता र पितालाई वृद्धाश्रम राखेको मलाई चित्त बुझेन,
त्यो गरेपछि के नै धर्म
के धर्म तिनीहरू जति तीर्थ जाऊ जति कमाऊ तिनीलाई आशीर्वाद मिल्दैन है, म यो सबैको लागि भन्दैछु।
हजुर, के भनेर बोलाउनुहुन्छ नि उहाँलाई हजुरले?
मैले राधा भनेर बोलाउँछु,
नामै
बोलाउँछु।
पहिल्यैदेखि
पहिल्यैदेखि
पहिला त अलिकति श्रीमान श्रीमती बोल्न लाज मान्ने चलन थियो।
त्यो चलन त थियो। दुई तिन वर्ष त हामीहरू चाहिँ नबोलेर पनि बस्यौँ। श्रीमती बाहिर भए बेलामा म भित्र बाहिर भए तापनि, तर मन त एकत्रै हुन्थ्यो, तर अरूको लाजले गर्दाखेरि पनि मान्नुपर्ने हुन्थ्यो। त्यस बेला लाज मान्नुपर्ने,
मन परेको मान्छेसँग पनि
बोल्न नपाइने, बोल्न त पाइने तर गोप्यमा बोल्न पाइने, खुला बोल्न नपाइने,
खुला रूपमा बोल्न नपाइने। कसको विशेष गरी आफूभन्दा ठुलोको, सासु
बुवा आमाको, बजेहरूको, अङ्कलहरूको मर्यादा कायम गर्नुपर्दो थियो।
हजुर, लाज लाग्ने। कति वर्षपछि चाहिँ खुलेर बोल्नुभयो नि?
पाँच वर्षपछि खुलेर बोल्यौँ। नत्र भने बोल्न त बोल्थ्यौँ, सधैँ बोल्थ्यौँ, तर के भने गोप्यमा बोल्थ्यौँ, आफ्नो कोठा गएपछि मात्रै बोल्ने, अघि बजे नबोल्ने, अनि त्यो लाज भन्ने, अघि लाज भन्ने चलन थियो।
ससुराले आउने बेला पनि सँगै आउनुहुन्थ्यो नि?
हजुर हजुर,
माइत आउने बेला
नै उनी अलि अगाडि गएपछि म पछि पछि आउँथेँ।
माइत आउने बेला उहाँ अगाडि, घर जाने बेला हजुर अगाडि,
त्यस्तै गर्थ्यो, त्यस्तै चलन थियो।
माइत आउने बेला हजुर अगाडि लाग्ने, उहाँ चाहिँ पछाडि त्यति बेला अलिकति डकस भन्ने
डकस भन्ने चलन थियो।
नजिकको ठेगा थियो गरे, त्यहाँ अब पछि त झर् अलिक टाढा भयो नि त, अब अहिले पनि नजिक छ फेरि।
पहिला त हिँड्दै जानु पर्थ्यो,
उस बेला केही थिएन।
हजुर,
हिँड्ने उस बेलामा हाम्रो घरमा पनि अब ससुरारको घोडा थिए होइन, माइतमा त मेरो थिएन, दुध खाने भैँसीहरू थियो, खान्थ्यौँ दुध दही खाएर। हाम्रो आमाले हामीलाई एकदम सोखिन्छ त पाल्नुभयो,
हजुर हजुर,
किनभने दुध गरेर खुवाउनु भयो, माछा मासु
कमाइसार चलन अनुसार
हामी एउटा भैँसी दुहुनु
घरमा पाल्ने, घरमै खाने,
छोराछोरीलाई खुवाउने,
हजुर,
ताजा सब्जी पाइन्थ्यो, दुध पाइन्थ्यो, अहिले त डेरीमा के हालेर खुवाउँछन् यस्तो, त्यस बेला खाएर अहिलेसम्म यतिको भइहाल्छ त। पहिलाको
जडीबुटी
दुध राम्रो, खानापिना औषधि नहाले खाएर हामी यति भयौँ, उनीहरूले पनि औषधि नहालुन्,
हजुर,
कमाए पनि पैसा कमाए पनि चाहिँ आफ्नो स्वास्थ्यलाई पनि गर्नु पर्यो, पैसा कमाउने भने औषधि हालेर बच्चा पनि कुजो जन्मियो भने सुनेको छु मैले, पेटको बच्चा पनि कुजो जन्मियो। अब गाई बेच्यो मल हाल्ने होइन, अहिले युरिया मल हाल्न लायो त्यस बेला अहिले होइन, त्यही भएर हामी अहिलेसम्म स्वस्थ राम्रै छ।
हामीले ससुराल जाने, माइत जाने बेला हजुर अगाडि लाग्ने, यता घर जाने बेला उहाँ अगाडि
लाग्ने, त्यसबेला बोल्ने लाज हुन्थ्यो, चलन त्यस्तो हुन्थ्यो,
पुर्याउन आउने त्यस्तो बाटोमा
थियो,
नत्र एक्लै एक्लै भए त बोल्न मिल्यो गरी कति वर्षमा जागिरमा प्रवेश गर्नु?
म चाहिँ जागिर 21 वर्षमा प्रवेश गरेँ,
स्वास्थ्यतिर
होइन, पहिला घरेलुमा,
घरेलुमा 21
घरेलुमा म चाहिँ खाएँ, त्यसपछि नगरजनामा, अनि लास्टमा चाहिँ स्वास्थ्यमा। स्वास्थ्यमा हुँदाखेरि म त्यहाँ लगभग 27 वर्षको थिएँ
त्यति बेला,
3 वर्ष ट्रेनिङ गर्नु पर्थ्यो
हजुर
ल्याबको, अनि त्यसपछि चाहिँ जागिरमा।
त्यो बेलामा पढाउने चलन भएन होइन, नत्र हजुरले पनि जागिर खान सक्नुहुन्छ,
बुद्धि पनि भएन, केटाकेटी बुद्धि पढाउनु त अलि पढाउनु चलन त थियो भने, त्यस बेलामा जागिर खान्थेँ मैले,
त्यही त
जागिर खान्थेँ मैले पनि,
दुई चार क्लासबाट आफ्नो नाम समय लेख्नु भए छोड्ने चलन पनि थियो,
छोरीलाई नपढाउने छोरालाई पढाउने भन्ने चलन पनि गर्थेँ।
बिहा गरिसकेपछि त फेरि बुहारी हुनु
पऱ्यो,
कुनै छैन त्यो त, जति पढ्यो उही पढ्यो, अहिले त बुहा गरेपछि नि बुहारीलाई पढ छोरालाई पढ भन्ने आएको छ नि त चलन, त्यो ठिक हो, राम्रो रहेछ
पढ्ने चलन,
चलन राम्रै हो,
राम्रो हो, चलन राम्रो हो नि त। त्यस बेला दुई चार छोरीलाई पढाउने हुन्न भन्ने, छोरालाई पढाउनु पर्छ, छोरीलाई काम गर्नुपर्छ भन्ने चलन, तर त्यस बेला अब त्यति थिएन भन्ने चलन, कमै थियो, कम थियो।
हजुरले के भनेर बोलाउनुहुन्छ नि उहाँलाई?
उहाँलाई
उहाँलाई त नाम भन्न मिल्यो, हजुरले त मिलेन,
पुरुषोत्तमको डेडी भनेर बोलाउने,
उहाँ छोराको नाम, पहिला छोरा नहुने बेला त अब खुलेर बोल्नै,
खोलेर बोल्दै बोल्दैन, नाम के भन्ने
पर्दै परेन,
पर्दै परेन।
हजुर, उहाँको एकदम राम्रो कुरा चाहिँ के छ नि, मेरो श्रीमानको यो पक्ष एकदम राम्रो भनेर केलाई देख्नु भएको छ
उहाँले?
हजुर,
उहाँले एकदम पक्ष राम्रो, उहाँले कसैको कुरा नकाट्ने, भावगतीमा चित्त लाउने होइन, पछि के राम्रो, मन सफा, एकदम राम्रो मन छ उहाँको, पेटमा कपड छैन, यस्तो सफा छ मन होइन, अनि चाहिँ एकदम सफा किरेर आत्मा भएको मान्छे, अनि कसैको कुरा नकाट्ने पनि, एउटा यहाँको एउटा अझ गुण के छ भने थोरै खाना खाने, जे पनि
ठिक्क खाने,
एकदम खाना भर्दको नखाने, जति मिठो चिज दियो भने तिमीले अर्कोलाई मात्रै खानु, खाना जस्तो अड्कलले मैले कहिले पनि जाने होइन,
त्यो चाहिँ राम्रो पक्ष,
यति त्यहाँको झन् खाना अड्कल नै मैले कति अड्कलु हुन्छ, असाध्य अड्कल, स्वास्थ्य पनि ठिक छ,
मलाई कहिले पेट पनि नदुख्ने, खाना चाहिँ जति मिठो दिए पनि असाध्य, अर्कोलाई मात्र खाने बरु फाल्दिनँ नखाने, त्यस्तो एउटा उहाँ
कहिले काहीँ यो चाहिँ नगरिदिए भए हुन्थ्यो भन्ने लाग्छ। हुन त अब यत्रो
तपाईँले किचो खै राख्नुपर्छ, पकाएको भान्सेलाई कति दुःख हुन्छ,
हजुर
पकाउनु पऱ्यो दुःख हुन्छ, च्याट्ट अर्कोलाई खानुहोस् न भन्छु, अहिले फेरि मेरो दुलैले ठ्याक्कै अर्कोलाई नै दिन्छन्,
थाहा भयो नि त,
थाहा भयो, बरु मैले अलिकति कहिले व्रत हालिहाल्न दुलै कस्तो छैन भने अर्कोलाई दिने, कुनै पनि केही पनि नफाले ट्याक्क अर्कोले खानुहुन्छ उहाँ, त्यस्तो बानी छ उहाँ,
त्यो चाहिँ राम्रो छ,
राम्रो बानी छ,
कहिले काहीँ यो नगरिदिए भए हुन्थ्यो भन्ने लाग्छ कि
फाल्ने बानी हुन्छ, अहिले अड्काउनुहुन्छ, पहिले निकाल्नुपर्छ चो हो, यो परमात्माको प्रसाद हो, हामीले फाल्नुहुन्न, यो भगवान्को प्रसाद हो भनेर अनि चम्चाले निकालेर अर्कोले खानुहुन्छ, त्यस्तो अझ कम
उहाँको चाहिँ एकदम राम्रो कुरा, मेरो श्रीमतीको यो पक्ष राम्रो,
मेरो श्रीमती सबभन्दा मलाई मन पर्ने उनको रूप नै हो, सबभन्दा मान्छे रूप देखेर नै आकर्षण हुन्छ, त्यसपछि अरू कुराहरू आउँछ,
अरूमा रूपै देखेर
पहिला चाहिँ रूपै देखेर अगाडि एकदमै मन पर्यो, त्यसदेखि पनि उनको आचरण असाध्यै राम्रो, भान्सा मिठो, हात मिठो, अनि छिटो छिटो काम कार्य गर्ने त्यो शैली राम्रो, र कसैलाई नरिसाएर काम गर्ने, सबैको चाहिँ सास ससुरालाई पनि त्यत्तिकै सेवा गर्ने, नन्ना देउरालाई त्यत्तिकै सेवा गर्ने, हरेक कुराबाट उनलाई मैले दोष लाउने कुनै पनि ठाउँ नदिएको हुनाले अर्को जीवनमा पनि परमात्मा मलाई यही श्रीमती बनाइदेऊ भनेर चाहिँ मैले प्रार्थना गरेको हो, परमात्मालाई सुन्न नसुने उहाँको कुरा हो त्यो।
कति वर्ष हुनुहुन्थ्यो नि मलाई मन पराउनु?
मैले वर्ष त मैले भने 11 वर्षको थिएँ,
11 वर्षमा
11 वर्षमा मैले मन पराउने कारण मैले उहाँलाई अघि नै मैले भने, उहाँ र मेरो जग्गा चाहिँ नजिकै थियो, उहाँको घरमा म जाने बेलामा उहाँको कान्छीबुवाले यति राम्रो बच्चालाई यो नानीको बिहा गरिदिनु पाए हुन्थ्यो नि भनेर भनेको पछि त्यो तर मलाई श्रीमती कस्तो हुन्छ के बिहा त्यो पनि थाहा थिएन, तर चाहिँ त्यो एक प्रकार छाप पऱ्यो, त्यो उनलाई पनि प्रशस्त थाहा रहेछ, फेरि उनलाई पनि थाहा रहेछ त्यो कुरा,
कान्छु भाइ मेरो आफ्नो बुवाको भाइ कान्छु बुवा चार किलोमिटर जानुभएको थियो, म साँझमा गएँ त्यहाँ, उसको बेला गाई भैँसी भैँसी राख्ने गोड थियो है म भनौँ, अनि म गएँ उहाँ कतार जानु चिनेको नै, त्यहाँ म 7 वर्षकै थिएँ,
म 11 वर्षको थिएँ,
त्यहाँबाट त के भन्नु कान्छु भने मलाई चेत छैन, साँझ परेको टाइम छ, यो बाबुलाई त यो नानीले बिहा गर्नु पाउँथ्यो भन्नुहुन्छ,
त्यही नै चाहिँ हाम्रो चाहिँ एउटा जीवनको डोरी बाँड्ने चाहिँ मेरो चाहिँ आकर्षण भयो उनलाई, त्यो कुराको छाप त परेछ, त्यसपछि साँच्चै नै यो मेरो श्रीमान हुन्छ कि त भन्ने एक प्रकारको उनलाई एउटा छायाले उनलाई पछि आएछ, त्यसले गर्दा उनी मदेखि भाग थियो, मलाई देख्न साथ डर लाग्ने तर म चाहिँ कहाँ देखौँ भन्ने, उनलाई यताउता छिगटो काटेर पनि हेर्न पाइन्छ भने भर्सक हेर्ने, स्कुल जाँदाखेरि उनको घर क्रस गरेर जानु पर्ने, उनलाई यदि त्यो बाहिरभित्र गएर देखेन भने त्यो स्कुलमा झोलाखेरि फेरि घुमेर आएर एकचोटि हेरेरै जान्थेँ मैले, एकचोटि हेऱ्यो भने 2-3 दिनलाई पुग्थ्यो, झन् राम्रो भयो नि त, किनभने त्यो टाढा भएपछि आफैसँग भएर त भन्छ, अब त के लाग्नु थाल्यो भने म अहिले 71 वर्षमा लागिरहेको छु, उनी चाहिँ 67 वर्षमा उनी लागिरहेको छिन्,
68
बिस्तारै परमात्माको नियमअनुसार सङ्गम र विगम भन्नु त्यो स्वाभाविक हो, त्यसले गर्दा छुट्ने हो कि कहिले काहीँ यस्तो लाग्यो, अब त डर लाग्दैछ दिनका दिन, त्यो नजिक आयो आउँदैछ नि त्यो दिन, त्यसले गर्दा कहिले काहीँ चिसो त हुन्छ नै, भए तापनि अब जे जस्तो होला सहनै पर्ला, तर हाम्रो जीवनमा जो हुनुपर्ने एउटा दाम्पत्य जीवन जो छ नि त्यो अत्यन्त मधुरताका साथ बित्यो,
कहिले पनि एक्लै हिँड्नु भयो,
एक्लै हिँड्नु, हामी जो हामीहरू चाहिँ एक अर्कासँग बाँधिए तापछि एक्लै एक्लै हिँडिएन, काठमाडौँ जाँदा पनि सधैँ, हरिद्वारतिर जाँदा पनि सधैँ, अनि यताउता कतैको बिहामा आउँदा पनि हामी सँगै हिँड्छौँ, बिहा आउँदा पनि धेरै जस्तो हामी दुईजनालाई निम्ति आउँछ र हामी सँगै हिँड्छौँ, र त्यहीँ त्यसले गर्दा पनि बढी नै छ, त्यसले गर्दा राम्रै चाहिँ अहिले जीवन चाहिँ हाम्रो बितिरहेको छ।
यहाँहरूको जीवनमा कहिले केही नबिर्सिन सकिने क्षणहरू भए खुसीका दुःख?
मेरो लागि त 2024 साल वैशाख 29 गते अक्षय तृतीयाको दिनमा उनीसँग मेरो सम्बन्ध भएको त्यो दिन कहिले पनि म बिर्सिन सक्दैन, जहिले पनि यो वैशाखको महिना अक्षय तृतीया आउँदा मलाई त्यो दिनको याद आइरहन्छ, र कहिले त्यो दिनमा बिर्सिन सक्दैन, त्यो दिनको चाहिँ खुसियालीलाई पनि मैले कहिले बिर्सिन सक्दैन, किनभने आफूले मन परेको चिज पाएको दिन भयो
उनीहरूले।
अक्षतृतीयको दिनमा मेरो बिहा भएको जस्तै महादेव पार्वतीको बिहा भएको दिनहरू थियो,
त्यस्तै राम्रो दिन,
त्यस्तै दिन परेछ, मैले पनि कसैलाई बिहा गर्नु पऱ्यो भने ल है अक्षतृतीय दिन मिलाऊ न, अघिपछि किन बिहा गर्छौ त, वैशाख महिना गर्छौ भने अक्षतृतीयको दिन गर भन्छु, मैले थाहा पाएको भए राम्रो हुनाले अक्षतृतीय दिनमा बिहा भयो मेरो, महादेव पार्वती भएको त्यो दिनलाई मैले राम्रो मान्छु, सब दम्पति जीवन एकदम बदलियो हुँदो रहेछ. महादेव पार्वती दीर्घायु रह्यो नि त, त्यस्तै हाम्रो पनि रह्यो, त्यस्तै अरूको पनि रहोस् भन्ने, अरूले पनि अस्ति दिन पाएर बिहा गरून् भन्ने एउटा.
यहाँले कहिले काहीँ एकअर्काको जन्मदिन बिहा हुन त भर्खरै पनि यहाँले 50-51 वर्ष मनाइसक्नु भएको छ होइन. पहिला त त्यस्तो कहिले जन्मदिन मनाउने चलन थिएन होइन, त्यस्तो भएन.
अचेल जन्मदिन भन्छौँ होइन,
तर उनको जन्मदिनमा पनि मैले भगवान्लाई चाहिँ धेरै धेरै प्रार्थना गर्छु, धन्यवाद छ भगवान् हजुरलाई भनेर भगवान्. किनभने 2007 साल जेठ 15 गते आइतबार उनको जन्म रहेछ. त्यो दिनमा पनि मलाई आउँदाखेरि उनले मलाई भनेको अनुसार जेठ 15 गते आइतबार उनको जन्म आउनाले त्यो दिन पनि परमात्मालाई मैले धेरै धन्यवाद दिन्छु. किनभने मलाई जो चाहिएको परमात्माले उहाँ वैकुण्ठबाट पठाइदिनु भएको रहेछ मेरो लागि रहेछ भने मलाई भगवान् चाहिँ म त्यही दिइरहेको छु. र म के भन्न चाहन्छु भने भगवान्सँग मागेपछि जे कुरा पनि पाइन्छ, तर निष्कपट हुनुपर्छ भन्ने कुरा भन्न चाहन्छु.
सफा मनले
पाइँदो रहेछ. किनभने देख्न त सबैले देख्छन्, कतिको मैले देखेको हुन्छु र उनीहरूले एक अर्कालाई चाहेर पनि त्यो जीवन डुने नबाँधिएको पनि मैले देखाएको छु घटनाहरू, होइन कसै कसैको चाहिँ भएको देखेको छ. तर त्यो पुग्नेहरूको लागि त त्यो धेरै भाग्य.
अब अहिले नयाँ जोडीहरू छन् जो भर्खर विवाह गर्छन् भने यहाँले त 51 वर्ष पार गरिसक्नु भएको छ, त्यो पनि यस्तो राम्रोसँग. त्यो नयाँ जोडीहरूले यो वैवाहिक सम्बन्धलाई राम्रो बनाउन के कुरामा चाहिँ विचार गर्ने होला, यहाँले के सल्लाह दिनुहुन्छ?
म उहाँहरूलाई के सल्लाह दिनुभन्छ भने श्रीमतीहरूले राम्रो सल्लाह कहिल्यै पनि दिँदैन. श्रीमतीको सल्लाहमा गयो भने सायद कहिले पनि झगडा पर्दैन जस्तो मलाई लाग्छ, किनभने मेरो जीवनको अनुभव हो. उनीहरूले नराम्रो बाटो कहिले पनि मन पर्दैन र नराम्रो बाटो सिकाउँदा पनि सिकाउँदैन. त्यसैले श्रीमतीलाई अगाडि लगाएर आफू पछाडि हिँड्ने नै बेस होला,
त्यो राम्रो
होला.
श्रीमान श्रीमतीको सम्बन्ध राम्रो बनाउन अबका नयाँ केटाकेटीले के कुरामा विचार पुर्याउने होला?
श्रीमानले भनेको श्रीमतीले मान्न पर्यो, श्रीमतीले भनेको श्रीमानले मान्न पर्यो होइन. नमान्दाखेरि त नराम्रो हुन्छ नि, दुईजना मिलेर राम्रो काम गर्दै रहनु पर्यो, बढाउनु पर्यो, हो कि नै? सल्लाह नभए त काम राम्रो हुन्न नि, हो कि नै? सल्लाह गर्नु पर्यो, दुईजनाले मिलेर काम गर्नु पर्यो दम्पति जीवन बढाउँदा. अब एउटाले एउटा भन्दा एउटा मिल्दैन,
त्यो गरेपछि चाहिँ राम्रो
हुन्छ. दुईजनाको सल्लाह अनुसार मिल्नु पर्यो,
त्यो भएपछि
नगरेपछि राम्रो हुन्छ. जस्तै खाना पकाउने बेला रिसाएर पकायो भने त्यो खाना राम्रो हुन्छ, सुन्यौ?
मिठो मनमा शान्ति भएर राम्रो मनले पकाएन भने
राम्रो हुन्छ. अनि खाना बिना दिँदाखेरि पनि अलिअलि खाप्चो लाग्छ, मिठो हुन्न नि, मिठो हुन्छ हुन्न. अनि कहिले पनि अनि उति खाना बनाउनलाई नरिसाउने, बेलुका सुत्ने बेला भगवान् परमात्मालाई सम्झिने, उठ्ने बेला परमात्मालाई सम्झिने, खाना बनाउनेलाई खुसी बनाएर पकाउने, खाना दिने बेला अनि खुसी हुने, हिँड्ने बेला नरिसाउने, अनि हिँड्ने बेला कहिले रिसाउनु हुन्न, सायद बिग्रिन्छ. आउने बेलामा जाने बेला हाँसी खुसी जानुपर्ने,
त्यो गरेपछि चाहिँ
कहिले राम्रो हुने रहेछ. हो किनभने बेलुका पनि परमात्मालाई सम्झिने, हे परमात्मा हजुरले आज मलाई यसरी जन्म दिनु, परमात्माले नाक मुख हात होइन सबै बनाउनु भयो तर मलाई जन्माउनु भयो, तर हजुरलाई धेरै धेरै धन्यवाद छ भने हामी दिनुपर्छ परमात्मालाई धन्यवाद. किन हामीले कहिले पनि दिन्न, पृथ्वीमा रोमालिएका छौँ हामी त, हामीलाई जो जन्माउने जो हामीले पृथ्वीमा यहाँ आउनेलाई त हामीले सम्झेकै छैन, खालि धन सम्पत्ति भन्छौँ. तर परमात्मा आज मलाई यसरी पृथ्वीमा ल्याउनु भयो, यस्तो राम्रो ठाउँमा कुलको बुहारी, कुलको माइती, कुलको हर कुलमा ल्याउनु भयो आज मलाई, तर तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ भनेर हामीले परमात्मा सम्झिनुपर्छ.
त्यो सबैतिर गरेपछि राम्रो हुन्छ, त्यो भएपछि वैवाहिक सम्बन्ध राम्रो बनाउन दुवैले भूमिका चाहिँ खेल्नु
पर्छ.
हस्, हामी कार्यक्रमको अन्तिममा छौँ, यहाँको रोजाइमा एउटा गीत सुन्छौँ. सुन्नुहुन्छ हजुरले कहिले काहीँ गीत?
कहिले काहीँ सुन्छौँ.
कस्तो गीत राम्रो लाग्छ?
नारायण
गोपालकै, अरू जुनसुकै भए पनि.
अन्त मैले के भन्छु भने गीत त सुन्नुपर्छ, तर अलिकति धर्मी नै सुन्नुपर्छ भन्छ. एउटा मेरो बानी के छ भने समाचार सुनौँ होइन, खबर अब होइन, समाचार सुन्ने एउटा मेरो बानी छ, एउटा धार्मिक कार्यक्रम सुनौँ भन्ने मेरो बानी छ. फेरि
धार्मिक कार्यक्रम
धेरै त्यस्तो नाच गीतमा पनि अलिअलि त मनपर्छ, त्यति मन पर्दैन मलाई.
हुन्छ, यहाँको रोजाइमा हामी गीत सुन्छौँ कार्यक्रममा. यहाँसम्म आइदिनु भयो, यहाँ दुवैजना धेरै धेरै धन्यवाद.
तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ दिपा ढकाललाई, हामीले धेरै धेरै परमात्माले राधा कृष्णले सधैँभरि खुसी राखौँ.
आजका लागि कार्यक्रम हाम्रो जोडीबाट बिदा माग्ने बेला हुने लागेको छ. कार्यक्रममा आज हामीले विरेन्द्रनगर निवासी भीमबहादुर विशी र उहाँका धर्मपत्नी राधा विशीको जीवन भोगाएका क्रममा आएका उता चढाव, तिता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे भलाकुसारी गर्यौं. यदि तपाईँको जोडी पनि हाम्रो कार्यक्रममा सहभागी भएर आफ्नो जीवन भोगाएका अनुभव हामीसँग साट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ. त्यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम हाम्रो जोडी, रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज, विरेन्द्रनगर सुर्खेत. अब हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। जाँदा जाँदै आजका हाम्रा अतिथिको रोजाइमा रहेको यो गीत तपाईँका लागि छोड्दै अर्को हप्ता नयाँ जोडीका साथ रमाइलो कुराकानी गर्न आउने नै छौँ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै तपाईँको दाम्पत्य जीवन सुखमय बितोस् यही कामनाका साथ म दिपा बिदा हुन्छु। हस्त नमस्ते।
घामको झुल्का घरि सङ्घारमा तिम्रो जिन्दगीको ढोका खोलुँ खोलुँ लाग्छ है, खोलुँ खोलुँ लाग्छ है। सयपत्री फुल सितै हति आँगन बतासको भाका टिपी बोलूँ बोलूँ लाग्छ है, बोलूँ बोलूँ लाग्छ है। कति आँखाहरू बाटो छेक्न आउँछन्, कति कति आँखाहरू बाटो छेक्न आउँछन्, परेलीमा बास मर्न कति आँखा धाउँछन्। यति धेरै मानिसका यति धेरै आँखाहरू मलाई भने तिम्रै आँखा रोजुँ रोजुँ लाग्छ है, रोजुँ रोजुँ लाग्छ है। कहिले पलायो उडु उडु लाग्छ किन पाख कहिले पलायो, मनको शान्ति तलाउको पानी कसले चलायो। आफैलाई थाहा छैन कसलाई थाहा होला, त्यसैले त तिमीसित सोधुँ सोधुँ लाग्छ है, सोधुँ सोधुँ लाग्छ है। पोखिएर घामको झुल्का भरि सङ्घार जिन्दगीको ढोका खोलुँ खोलुँ लाग्छ है, खोलुँ खोलुँ लाग्छ।